You're with SBS Radio.
लामो समयदेखि विवादित बनेको निजी दूरसञ्चार कम्पनी एनसेल सम्बन्धी पुँजीगत लाभ करको विषयबारे ठूला करदाता कार्यालयले मङ्गलबार हिसाब निकाल्दै एनसेललाई 7 दिनभित्र बकेउता तिर्न आदेश दिएको छ। हिसाब आयकर ऐन बमोजिम निकालिएको ठूला करदाता कार्यालयका प्रमुख धनीराम शर्माले बताए।
करिब 62 अर्बको कर निर्माण भएकोमा यसभन्दा अगाडि एनसेलले दाखिल गरिसकेको अग्रिम कर मिलान गरी करिब 39 अर्ब 6 करोड 6 लाख रुपियाँ 7 दिनभित्र दाखिला गर्न योजना पठाइएको छ।
साथै उक्त आदेश सम्बन्धी सूचना एनसेल कम्पनीले मङ्गलबार नै बुझेको कार्यालयको प्रेस विज्ञप्तिमा उल्लेख छ। हालै सर्वोच्च अदालतले 3 महिनाभित्र एनसेलसँग उठाउनु पर्ने कर उठाउन सरकारलाई आदेश दिएको थियो। उसले 2 महिना अघि दिएको फैसलाको पूर्ण पाठ सार्वजनिक गर्दै त्यस्तो भनेको थियो। अदालतले माघ 23 गते एनसेलको स्वामित्व बिक्री गर्दा भएको पुँजीगत लाभ कर किन्ने कम्पनी आजिएटा र एनसेलबाटै असुल्नुपर्ने आदेश दिएको थियो। त्यसअघि विक्रेता टेलिया सोनेरा कम्पनीका नाममा सो कर निर्धारण गरिएको र केही रकम एनसेलले बुझाएकाले लाभ कर रकमका बारेमा लामो समय अन्यल रहेको थियो। नेपालको संक्रमणकालीन न्यायलाई लिएर संयुक्त राष्ट्रसङ्घ मानवाधिकार उच्च आयुक्तको कार्यालयले गम्भीर प्रश्न उठाइरहेका बेला सरकारले नेपालको आन्तरिक मामिलामा अरूले गिजोल्न आवश्यक नभएको प्रतिक्रिया दिएको छ। साथै द्वन्द्व व्यवस्थापनमा नेपालको क्षमतामाथि अन्तर्राष्ट्रिय समुदायले विश्वास गर्नुपर्ने प्रतिक्रिया समेत आएको छ। हालै जेनेभास्थित संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्च आयुक्तको कार्यालयले परराष्ट्र मन्त्री प्रदीप गेवालीलाई 10 पृष्ठ लामो पत्र लेख्दै सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठन प्रक्रिया निष्पक्ष विश्वसनीय पारदर्शी बनाउन आग्रह गरेको थियो। साथै आयोगका लागि नयाँ पदाधिकारी सिफारिस समिति गठन प्रक्रियालाई लिएर संयुक्त राष्ट्रसङ्घको पत्रलाई सरकारले कसरी लिएको छ भन्ने प्रश्नको जवाफमा सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री गोकुल बास्कोटाले भने,
नेपालको द्वन्द्व समाधानको निम्ति यहाँका पक्षहरूको बिचमा नै समझदारी प्रमुख कुरा हो। अरू कसैले भन्ने मात्रै कुराले यसलाई टुङ्गोमा पुर्याउन सकिँदैन। त्यसैले यो वा त्यो भनेर यो विषयलाई धेरै घिचोल्नुभन्दा हामीले संसदमा यस सम्बन्धी आवश्यक कुराहरू लगिसकेका छौँ र त्यो नेपालीहरूले नै हल गर्नुपर्छ। र हाम्रो दावा के छ भने, द्वन्द्व व्यवस्थापनको निम्ति नेपाल समकालीन दुनियाँमा पछिल्लो इतिहासभित्र एउटा आफैमा नमुना हो। त्यस हिसाबले हाम्रो क्षमतामाथि पनि अन्तर्राष्ट्रिय समुदायले पनि विश्वास राख्नुपर्दछ।
मन्त्री बास्कोटाले द्वन्द्व नेपालमा भएको, नेपाली संलग्न भएको र नेपालले आफ्नै मौलिक ढङ्गबाट त्यसको समाधान समेत गरेको बताए। संयुक्त राष्ट्रसङ्घको पत्रबारे सरकारले अध्ययन गर्ने र सकिएपछि उपयुक्त दृष्टिकोण बनाउने उनको भनाइ छ। मन्त्री बास्कोटाले द्वन्द्वकालीन समयमा भएका जघन्य अपराधमा संलग्नलाई मुक्ति दिन नसक्ने अडान सरकारको कायमै रहेकाले त्यसलाई लिएर भ्रम सृजना नगर्न आग्रह गरे। सर्वोच्च अदालतले अनलाइन मार्फत खेलिने पब्जीमाथि सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ। शुक्रबार न्यायाधीश ईश्वर प्रसाद खतिवडाको इजलासले सरकारले लगाएको प्रतिबन्ध तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्र कालाखेतीले बताए। अधिवक्ता प्रवीण सुवेदीले पब्जीमाथिको प्रतिबन्ध गैर कानुनी भन्दै सर्वोच्चमा रिट दिएका थिए। यसअघि गत साता नेपाल दूरसञ्चार प्राधिकरणले पब्जी खेलमा प्रतिबन्ध लगाउन इन्टरनेट प्रदायकलाई निर्देशन दिएको थियो। नेपालले सन् 2020 अन्डर-19 विश्वकप क्रिकेट खेल्ने मौका गुमाएको छ। मलेसियामा बिहिबार सम्पन्न छनौट प्रतियोगितामा नेपाल 2रो स्थानमा रह्यो। 6 राष्ट्र सम्मिलित प्रतियोगितामा पहिलो हुने टोलीले सन् 2020 हुने 19 वर्ष मुनिको क्रिकेट विश्वकप खेल्न पाउनेछन्। वर्षाले प्रभावित भएको खेलमा नेपाललाई हराएको UAE पहिलो भयो। UAE-सँगको खेल बाहेक अन्य सबैमा नेपाल विजयी भएको थियो। अन्तिम खेलमा नेपालले कुवेतलाई 8 विकेटले हराएको थियो। नेपालले पहिलो पटक अन्तरिक्षमा आफ्नो स्याटेलाइट प्रक्षेपण गरेको छ। बिहिबार बिहान नेपालको राष्ट्रिय झण्डा अङ्कित सानो स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण भएसँगै अन्तरिक्षमा नेपालले पहिलो पटक प्रवेश गरेको छ। संयुक्त राज्य अमेरिकाको वर्जिनियास्थित वलुप्स टापुमा रहेको अमेरिकी अन्तरिक्ष केन्द्र नासाको प्रक्षेपण केन्द्रबाट नेपाली स्याटेलाइट अन्तरिक्षमा पठाइएको हो। नेपालले प्रक्षेपण गरेको स्याटेलाइटलाई न्यानो स्याटेलाइट भनेर चिनिने उक्त स्याटेलाइट बनाउने मध्येका एक वैज्ञानिक आवास मास्केले बताए।
क्युबसाट भन्ने स्ट्यान्डर्डमा छ, यो 10x10x10 सेन्टिमिटरको नानो भू उपग्रहको रूपमा लिइन्छ र यसलाई चाहिँ 1 किलोको तौलमा राख्नुपर्ने हुन्छ।
नेपालले प्रक्षेपण गरेको स्याटेलाइटले के काम गर्छ त भन्ने प्रश्नको जवाफमा उनले भने,
रिमोट सेन्सिङ गर्दाखेरि अन्तरिक्षबाट फोटो खिचेर त्यसको वातावरणदेखि लिएर अन्य थरको अब बाढी पानीको मात्रा अवलोकन गर्नको लागि पछिको लागि यो चाहिँ भविष्यको लागि गर्न सकिने भएकोले चाहिँ पहिला चाहिँ टेक्नोलोजीलाई देखाउनु पर्यो नि, त्यो देखाउनको लागि चाहिँ हामीले फोटो खिचेर देखाउँछौँ सुरुमा।
नेपाल वायुसेवा निगमको वाइड बडी विमान खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले 5 विदेशी कम्पनीलाई बयानका लागि दोस्रो पटक बोलाएको छ। अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार आयरल्यान्डको हाई फ्लाई एक्स, अमेरिकाको एएआर इन्टरनेसनल, जर्मनीको एभियन क्यापिटल, जर्मनीकै नदन रोज र पोर्चुगलको हाई फ्लाई इन्टरनेसनललाई बयानका लागि बोलाइएको हो। अख्तियारले बिहिबार सार्वजनिक सूचना जारी गर्दै ती कम्पनीलाई 7 दिनभित्र उपस्थित हुन भनेको छ। संसदको सार्वजनिक लेखा समितिले उक्त प्रकरणमा 4 अर्ब रुपियाँ बढी भ्रष्टाचार भएको उल्लेख गरेको छ। उक्त प्रकरणमा अख्तियारले यसअघि स्वदेशका 1.5 दर्जन सरकारवालाहरूसँग बयान लिइसकेको छ।
sbs.com.au